नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2082 साल असार 17 गते मंगलबार, आषाढ़ शुक्ल पक्ष षष्ठी तिथि, तदनुसार 1 जुलाई सन् 2025, नेपाल सम्वत 1145, आज दिल लाथ्वा छ। आज राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकता दिएका छन्। पहिलो खबर गोर्खापत्र दैनिकबाट लिँदैछौ। गोर्खापत्र दैनिकमा समतामूलक विकासको आह्वान, विकासका लागि वित्त सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा प्रधानमन्त्रीले गरेको सम्बोधनको विषयलाई प्रमुख समाचारका रूपमा यो समाचार गोर्खापत्रमा प्रकाशित छ। संयुक्त राष्ट्रसंघीय विकासका लागि वित्त सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन सोमबारदेखि स्पेनको सेभिया शहरमा शुरू भएको छ। सम्मेलन भव्य समारोहका बीच उद्घाटन भएको छ। सोमबारदेखि चार दिनसम्म चल्ने उक्त अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल लगायत संयुक्त राष्ट्रसंघका अधिकांश सदस्य राष्ट्रका राष्ट्र प्रमुख तथा सरकार प्रमुख सहभागी हुनुभएको छ। समतामूलक विकास चाहन्छौ उपशीर्षकमा खबर अगाडि लेखिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले विकसित र अति कम विकसित मुलुकबीचको असमानताको खाडल थप गहिरो हुँदै गएको बताउनु भएको छ। संयुक्त राष्ट्रसंघीय विकासका लागि वित्त सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनको पूर्ण सत्रमा अति कम विकसित मुलुक समूहको अध्यक्षका हैसियतमा हिजो सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कसैलाई पछाडि नछाड्ने प्रतिबद्धता विकसित मुलुकले बिर्सिँदै गएको टिप्पणी गर्नुभयो। उहाँले एक दशक अघि आदिस अबाबामा विश्वले अल्प विकसित राष्ट्रसँग ऐक्यबद्धताको प्रतिज्ञा गरेको स्मरण गर्दै त्यो प्रतिबद्धता दिगो विकास 2030 लक्ष्यमा पनि प्रतिविम्बित भएको स्मरण गर्नुभयो। उहाँले भन्नुभयो, हामीले कसैलाई पनि पछाडि नछाड्ने र सबैभन्दा पछाडि परेकालाई पहिले माथि उठाउने प्रतिबद्धता व्यक्त गरेका थियौं। 10 वर्षपछि विश्वले प्रगति गरिरहेको छ तर असमानता पनि उस्तै बढ्दैछ। उहाँले विश्वको कुल गार्हस्थ्य उत्पादन 75 ट्रिलियनबाट 115 ट्रिलियनमा पुग्दा पनि मुलुकहरूको बीच समानता नरहेको बताउनुभयो। यो खबर आजको गोर्खापत्र दैनिकमा प्रमुख खबरका रूपमा प्रकाशित छ। कैलालीमा हिजोको अविरल वर्षाका कारण करिब 2000 घर डुबानमा परेका छन्। धनगढ़ी उपमहानगरपालिका र गोदावरी नगरपालिकाका विभिन्न वडा जलमग्न छन्। दुवै पालिकामा करिब 150 घरमा बस्न नसक्ने गरी पानी पसेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो। घर डुबेपछि केही परिवारलाई उद्धार गरेर सुरक्षित स्थानमा सारिएको छ। धनगढ़ी उपमहानगरपालिका 13, श्रीलंका 4 र वडा नम्बर 7 बेलीका 4 उद्धार गरिएको जनाइएको छ। जोशीका अनुसार धनगढ़ी उपमहानगरपालिकाको वडा नम्बर 1, 2, 3, 4, 7, 8, 13 बढ़ी डुबानमा परेका छन्। विभिन्न ठाउँमा थुनिएको पानी डोजर लगाएर निकासको कार्य गरिएको छ। दिउँसोबाट पानी पर्न कम भएपछि जनजीवन अलि सहज भइरहेको जोशीले जानकारी दिनुभयो। उहाँले मोहना नदीमा पनि पानीको सतह घटिरहेको उल्लेख गर्नुभयो। सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढ़ी डुबेको नौलो घटना होइन। वर्षा भएपछि पानी थुनिएर हरेक वर्ष विभिन्न क्षेत्र जलमग्न हुने गरेको छ। खास गरेर प्रदेश सभा भवन क्षेत्रसहित मुख्य सड़क शिवनगर, धनगढ़ी गाउँ, वसन्त टोल, दक्षिण बिहणी, विशालनगर, मिलनचोक लगायतका क्षेत्रमा पानी जमेर बढ़ी डुबान हुने गरेको छ। खोला नाला अतिक्रमण भई पानी निकास सहज नभएका कारण धनगढ़ी डुब्ने गरेको वडा नम्बर 8 वडा सदस्य सुरेन्द्र राणाले बताउनुभयो। कैलालीमा 2000 घर डुबानमा शीर्षकको यो खबर गोर्खापत्र दैनिकबाट लिएका हौं। आजको नयाँ पत्रिका दैनिकमा कोटेश्वरमा फ्लाइओभर र सुरुङ मार्ग बनाउन 39 अर्ब चाहिने, जापानसँग ऋण सम्झौता गरिँदै शीर्षकको खबर प्रकाशित छ। अत्यधिक ट्राफिक जाम हुने कोटेश्वर चोकमा फ्लाइओभर र सुरुङ मार्ग निर्माण गर्न 39 अर्ब लगानी चाहिने प्रारम्भिक अनुमान गरिएको छ। जापानको ऋण सहयोगमा कोटेश्वर चोकमा 2 फ्लाइओभर र 1.5 कट सुरुङ मार्ग केही हिस्सा जमीनभित्र र केही हिस्सा जमीन बाहिर हुने गरी बनाइने सुरुङ बनाउने तयारी छ। त्यसका लागि जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी जाइकाले गरेको पूर्व तयारी सर्वेक्षणले जग्गा प्राप्तिसहित सो बराबरको लगानी चाहिने देखाएको हो। अहिले परियोजना निर्माणका लागि जाइकासँग सम्झौता पत्रमा हस्ताक्षर गर्ने तयारी भइरहेको सड़क विभागका प्रवक्ता इन्जिनियर प्रभात कुमार झाले जानकारी दिनुभयो। जग्गा प्राप्ति र केही चालू खर्च बाहेकको रकम जाइकाले सहुलियत ब्याजमा दिने तयारी गरेको छ। सम्झौता हुन लागेको ऋण रकम नखोलाइए पनि जाइकाले 30 अर्ब रूपियाँ भन्दा बढ़ी ऋण दिने स्रोतको भनाई छ। जाइकासँग ऋण सम्झौता भएपछि सड़क विभागले डिजाइन परामर्शदाता छनौट गरेर विस्तृत परियोजना प्रतिवेदन बनाउनेछ। डीपीआर बनेपछि परियोजना अन्तर्गत बन्ने संरचनाहरू टुंगो लाग्नेछन्। त्यसपछि परियोजनाको निर्माण कार्य पनि अघि बढ़ाइनेछ। अहिले काठमाडौँ उपत्यकामा सबैभन्दा धेरै ट्राफिक जाम हुने ठाउँ मध्ये कोटेश्वर चोक पनि अग्रस्थानमा आउँछ। यो उपत्यकाभित्रका 3 जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरको संगम स्थल पनि हो। काठमाडौँबाट अरणीको राजमार्ग, बीपी राजमार्ग सहित पूर्वी नेपाल आवतजावत गर्ने सवारी साधन यहीबाट बाहिरी भित्रिनुपर्छ। त्यसैले गर्दा त्यहाँ अत्यधिक मात्रामा ट्राफिक जाम हुने गर्छ। सोही कारण ट्राफिक जामलाई न्यूनीकरण गर्न कोटेश्वरमा 2 फ्लाइओभर र 1 हाफ कट सुरुङ मार्ग बनाउने प्रस्ताव जाइकाको पूर्व तयारी सर्वेक्षण प्रतिवेदनले गरेको छ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। काठमाडौँबाट पठाइएको चामल तिब्बत घुमेर हुम्ला पुग्दै शीर्षकको खबर नेपाल समाचार पत्रबाट लिँदैछौं। काठमाडौँबाट पठाइएको खाद्यको चामल केरुङ नाकाबाट तिब्बतका विभिन्न भूभाग हुँदै हुम्लासँग सम्म पुर्याउने कार्यको शुरूआत भएको छ। रसुवा भन्सार कार्यालयका अनुसार हाल नेपाल खाद्य संस्थाले काठमाडौँबाट पठाएको 5,500 क्विन्टल चामल रसुवागढ़ी नाकामा पुगेको छ। उक्त चामल हुम्लामा पठाउनका लागि भन्सार प्रक्रिया पूरा भइसकेको कार्यालयले जनाएको छ। भन्सार कार्यालयका प्रमुख तुलसी प्रसाद भट्टराईका अनुसार यसपटकको चामल ढुवानी व्यवस्थित र प्रभावकारी बनाइएको छ, जसबाट हुम्लाका बासिन्दालाई राहत पुग्ने अपेक्षा गरिएको छ। उहाँका अनुसार सरकारको पहलमा खाद्य आपूर्ति सहज बनाउने उद्देश्यसहित चामल ढुवानीको यो नयाँ मोडल अपनाइएको हो। यो खबर आजको नेपाल समाचार पत्रमा प्रकाशित छ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
घरमा टिभी हेर्नुहोस् या इन्टरनेट चलाउनुहोस्, फोन गर्नुहोस्, डेटा चलाउनुहोस्, सजिलो छ एकैसाथ। फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा। नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। अनलाइन माध्यमबाट ठगी, सचेत रहन प्रहरीको आग्रह शीर्षकको खबर गोर्खापत्र दैनिकबाट लिँदैछौ। सोमबार दिउँसो धेरै पत्रकारको फेसबुक मेसेन्जरमा एकै प्रकारको सन्देश प्रवाह भइरह्यो। नेपाल प्रेस युनियनका अध्यक्ष शिवलम सालले पठाएको सन्देशमा अनेक समस्या देखाएर रकमका साथै वान टाइम पासवर्ड ओटीपी माग गरिएको थियो। सन्देश हेर्न साथ फेसबुकका अधिकांश साथी केहीले रकम पठाउन थाले, केहीले ओटीपी दिन थाले, केही स्वयं लम्सालाई फोन गरी सहयोगको हात फैलाउन थाले। तर यसरी आफ्नै फेसबुकबाट यत्रतत्र सहयोग मागिएका सन्देश प्रवाह भएको बारे अध्यक्ष लम्साल भने अनभिज्ञ देखिनुभयो। तत्कालै फेसबुक खोल्न खोज्दा उहाँको फेसबुक खाता नियन्त्रण बाहिर पुगिसकेको थियो। यसबारे तत्कालै उहाँले नेपाल प्रहरीको साइबर ब्यूरोमा खबर गर्नुभयो। ब्यूरोले उहाँको फेसबुक खाता ह्याक भएको पुष्टि गर्यो र तत्काल सो खाता बन्द गरिदियो। प्रहरीकै सक्रियतामा उहाँको बैंक खातासहित सबै डिजिटल कारोबार रोक्का गरियो। यति गर्दा ह्याकरले लम्सालका फेसबुकमा रहेका साथीसँग झण्डै 50,000 रूपियाँ रकम ठग्न पुग्यो। यसरी ह्याकरबाट लम्सालाई सहयोग गर्ने बहानामा ठगिने अधिकांश पत्रकारै छन्। फेसबुक मेसेन्जरमा आएको सन्देशलाई आधार मान्दा आम सर्वसाधारण मात्र नभई स्वयं सचेत वर्ग पत्रकार पनि कसरी सजिलै ठगिन्छन् भन्ने यो प्रतिनिधिमूलक घटना बन्न पुग्यो। सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै विभिन्न माध्यमबाट ठगी हुने क्रम पछिल्लो समय बढ्दै गएको छ। साइबर ब्यूरोका प्रवक्ता दीपक अवस्थीका अनुसार यस वर्ष मात्र झण्डै 8,000 व्यक्तिको 1 अर्ब रूपियाँ भन्दा बढ़ी रकम यसै गरी विभिन्न माध्यमबाट ठगिएको छ। उहाँले भन्नुभयो, अनलाइन माध्यमबाट चिट्ठा, अनलाइन सपिङ, ई बैंकिङ मार्फत सबैभन्दा बढ़ी ठगी हुने गरेको छ। प्रवक्ता अवस्थीका अनुसार भाइरस, मालवेयर, शेयर कारोबारका नाममा खुलेका विभिन्न साइट र कनेक्ट आईपीएस, ई सेवाको नक्कली एप वा लिंक तयार गरी ठगी गर्ने क्रम बढ़दै गएको छ। यस्ता उच्च प्रविधिको प्रयोगबाट हुने ठगी विश्वका जुनसुकै कुनाबाट हुने भएकाले यसको नियन्त्रण र अनुसन्धान अत्यन्त कठिन हुने हुँदा आधिकारिकताको सुनिश्चितता गरेर मात्र कारोबार गर्न प्रहरीले सुझाएको छ। यो खबर गोर्खापत्र दैनिकमा प्रकाशित छ। आजको कान्तिपुर दैनिकबाट लुम्बिनी भित्रिएका विद्युतीय सवारीमा 5 वर्षपछि हरियो प्लेट शीर्षकको खबर प्रकाशित छ। विश्व सम्पदा स्थल लुम्बिनीमा पर्यटकलाई सुविधा दिन ल्याइएका विद्युतीय बस र भ्यानले करिब 5 वर्षपछि हरियो नम्बर प्लेट पाएका छन्। नेपाल भित्रिएको करिब 16 महिनापछि सरकारी नम्बर सेतो प्लेट पाएका बस र भ्यानले 5 वर्षपछि बल्ल पर्यटक चढ़ने हरियो नम्बर प्लेट पाएका हुन्। संघीय सरकार, प्रदेश सरकार र यातायात व्यवस्था कार्यालयबीच नीतिगत अस्पष्टता र अपर्याप्त कानूनका कारण बस र भ्यानले हरियो नम्बर प्लेट पाउन सकेका थिएनन्। लुम्बिनी बौद्ध विश्वविद्यालयका विद्यार्थीले अदालतमा रिट दायर गरेपछि हरियो नम्बर प्लेट जोड्न सम्भव भएको हो। बस र भ्यानलाई हरियो नम्बर प्लेट दिन माग गर्दै लुम्बिनी बौद्ध विश्वविद्यालय सिटी क्याम्पस बुटोलका बीए एलएलबी अध्ययनरत रोशन घिमिरे, सिमाना थापा छेत्री, नवीन खनाल, प्रवीण तिवारी र कुलदीप तिवारीले परमादेश लगायत उपयुक्त आदेश माग गर्दै गत असोजमा उच्च अदालत तुलसीपुर बुटोल इजलासमा रिट दायर गरेका थिए। उच्च अदालत तुलसीपुरको बुटोल इजलासले लुम्बिनी विकास कोष मार्फत रहेका विद्युतीय सवारीलाई हरियो नम्बर प्लेटमा परिवर्तन गरी सञ्चालन गर्न परमादेश जारी गरेको थियो। यो खबर कान्तिपुर दैनिकमा प्रकाशित छ। आजको नागरिक दैनिकमा के सरकारले चोभारको गल्छी काट्न लागेको हो शीर्षकको खबर प्रकाशित छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले बागमती नदीको चोभार गल्छीमा थुप्रिँदै गएको गेग्रान तथा ढुङ्गाका ब्लक फन्साएर नदी प्रवाहको अवरोध हटाउने भनी गरेको निर्णय कार्यान्वयन गर्न सरकारलाई अप्ठ्यारो परेको छ। यसको खास कारण हो प्राधिकरणले गरेको उक्त निर्णयलाई स्थानीयले चोभारको गल्छी काट्ने भनेर बुझेका छन्। त्यसैले उनीहरूबाट यसको चर्को विरोध भइरहेको छ। अधिकार सम्पन्न बागमती सभ्यता विकास समितिका अधिकारीहरूले चोभारको गल्छी काट्ने नभई गल्छीमा अड्किएका 5 ठूल्ठूला ढुङ्गा हटाउने निर्णय भएको बताउनुभयो। ती ढुङ्गाले बर्खायाममा बागमती नदीमा आएको पानीको प्रवाह रोक्ने गरेको उनीहरूको अनुमान छ। स्थानीय भने गल्छी सफा गर्ने नाममा प्राकृतिक र पुरातात्विक संरचना बिग्रिने हो कि भन्ने चिन्तामा छन्। त्यसैले पुरातात्विक संरचना कुनै पनि अवस्थामा बिगार्न नदिने अडानमा उनीहरू छन्। यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ। नागरिक दैनिकबाटै घट्दै कृषियोग्य जमीन, बढ्दै बुट्यान क्षेत्र शीर्षकको खबर लिँदैछौ। नेपाललाई कृषि प्रधान देश भन्ने गरे पनि हरेक वर्ष कृषि क्षेत्र घट्दै गएको छ। पछिल्लो समय रोपाई गर्न योग्य जमीन हरेक वर्ष घट्दै गएको छ। यसले समग्र कृषि उत्पादनमा प्रभाव पार्ने निश्चित छ। एक अध्ययन अनुसार नेपालमा कृषि क्षेत्र 1.75% घट्दै गएको हो। हरेक वर्ष कृषियोग्य जमीन बाँझोमा परिणत हुने र बाँझोबाट विस्तारै वन क्षेत्रमा परिणत हुन थालेको छ। अहिले गाउँ छाडेर शहर जाने प्रवृत्तिले प्राथमिकता पाउँदा गाउँका बस्ती पातलिँदै गएका छन्। यो खबर नागरिक दैनिकबाट लिएका हौं। घर जग्गा कारोबारबाट जेठसम्म 16 अर्ब उठ्यो पुँजीगत लाभ कर शीर्षकको खबर कारोबार दैनिकबाट लिँदैछौ। गत आर्थिक वर्षका 11 महिना साउन जेठको तुलनामा चालू आर्थिक वर्षमा घर जग्गा कारोबारबाट असुली हुने पूँजीगत लाभ कर 23% बढ़ेको छ। यो दर चैतसम्म 18% थियो। चालू आर्थिक वर्षको जेठसम्ममा घर जग्गा कारोबारबाट 16,32,00,00,000 रूपियाँ पूँजीगत लाभ कर असुली भएको हो। गत आर्थिक वर्षको जेठसम्ममा 13,27,00,00,000 पूँजीगत लाभ कर असुली भएको थियो। यो खबर कारोबार दैनिकमा प्रकाशित छ। ट्रम्पको धम्कीपछि क्यानाडाले हटायो प्रविधि सेवा कर शीर्षकको खबर आजको कान्तिपुर दैनिकबाट लिँदैछौ। अमेरिकी प्रविधि कम्पनीहरूमाथि कर लगाउने क्यानाडा सरकारको आइतबार रातिको घोषणा 24 घण्टा पनि बित्न नपाउँदै सोमबार फिर्ता लिइएको छ। यसअघि क्यानाडाले अमेरिकी प्रविधि कम्पनीहरूमाथि डिजिटल सेवा कर लगाउने निर्णय गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई देशबीच सोमबार हुने भनिएको व्यापार वार्तालाई स्थगित गर्नुभएको थियो। क्यानाडाका प्रधानमन्त्री मार्क कार्नेले आइतबार ट्रम्पसँग क्यानाडाको डिजिटल सेवा कर खारेज गर्ने निर्णयका बारेमा छलफल गर्नुभएको थियो। क्यानाडाको प्रधानमन्त्री कार्यालयका अनुसार कर लगाउने निर्णय फिर्ता लिएसँगै दुई देशबीचको व्यापार वार्ता पुनः शुरू हुने भएको छ। यो खबर कान्तिपुर दैनिकमा प्रकाशित छ। अखबार कार्यक्रम आजलाई यति नै। यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। दीपक जोशीलाई बिदा दिनुहोस्। नमस्कार।